यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बाजुरामा आज बिहान 5.2 म्याग्नेच्युटको भूकम्प, थप विवरण आउन बाँकी। एसियाली विकास बैंकले विभिन्न 3 परियोजना कार्यान्वयनका लागि नेपाललाई 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने। कार्यालय समयमा उपलब्ध हुने चिकित्सकलाई कार्यवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी। जर्मनीमा क्रिसमस बजारमा कार आक्रमण हुँदा 2 जनाको मृत्यु, 68 जना घाइते। र नेपाल प्रिमियर लीग एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ड्स बीच प्रतिस्पर्धा हुँदै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बाजुरा जिल्लाको पाण्डव गुफा गाउँपालिका केन्द्रबिन्दु भएर आज बिहान 4:14 5.2 म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जनाइएको छ। थप विवरण आउन बाँकी छ। थप विवरणका लागि यति बेला हामीसँग बाजुराका प्रमुख जिल्लाधिकारी मेघनाथ पाध्य टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हामी उहाँसँग कुरा गर्छौ। प्रमुख जिल्ला अधिकारीज्यू,
हजुर हजुर, यहाँलाई एकदम हार्दिक धन्यवाद।
हजुर, यो बाजुरामा बिहान भूकम्प गएको छ, बाजुराको पछिल्लो अवस्था र थप विवरणका बारेमा जानकारी गराइदिनुहोस् न।
अहिले त्यस्तो गम्भीर रूपमा त अब केही देखियो छैन, हामीले पनि सोधपुछ गर्दैछौ, जानकारी लिँदैछौ थप सतर्कताका लागि। हजुर
हजुर, यहाँहरूलाई पनि विवरण प्राप्त भइसकेको छैन? त्यसो भए
पुरा विवरण केही भएको छैन, अब जानकारी अब आउँदैछ, त्यस्तो अब पुरा विवरण अहिलेसम्म नआएको हुनाले थप चाहिँ फेरि आएपछि यहाँहरूलाई जानकारी गराउनेछौँ।
हुन्छ, हजुर हस्, धन्यवाद। हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो प्रमुख जिल्ला अधिकारी ज्यू बाजुराका मेघनाथ पाध्य, र उहाँले जानकारी गराए अनुसार उहाँहरूसँग पनि अहिले जानकारी प्राप्त भइ नसकेको अवस्था छ, र जानकारी प्राप्त हुनासाथ उहाँले जानकारी गराउने हामीलाई बताउनुभयो। अब थप समाचार। एसियाली विकास बैंक एडीबीले विभिन्न 3 परियोजना कार्यान्वयन गर्न 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। सहायता रकम मध्ये 6,52 करोड़ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो। दोस्रो चरणको काठमाण्डु उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग, सासेक विद्युत प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोस्वाले हस्ताक्षर गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुरको क्रिकेट रंगशालामा छिट्टै प्याराफिट निर्माण गरिने बताउनु भएको छ। मन्त्री परिषदको हिजोको बैठकले किर्तिपुरको क्रिकेट रंगशालामा प्याराफिट निर्माण र फ्लड लाइट पनि जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा रंगशाला निर्माणका लागि बोलपत्र आह्वान भएको उल्लेख गर्नुहुँदै अब 3 शिफ्टमा काम गरेर निर्धारित समयमा नै रंगशालालाई सुविधा सम्पन्न बनाइने बताउनु भयो। प्रधानमन्त्रीले क्रिकेट रंगशाला निर्माणका क्रममा पारस खड्का सहितका राष्ट्रिय खेलाड़ी र नेपाल क्रिकेट संघ ज्ञानका पदाधिकारीहरूसँग छलफल गरेको बताउँदै रंगशालालाई विश्वस्तरको बनाइने पनि उल्लेख गर्नुभयो। साथै उहाँले रंगशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सुलाहुद्दीन नोमन चौधरीले हिजो विदाई भेट गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशको आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूत चौधरीलाई धन्यवाद दिनुभयो। प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनैतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्नुभयो। सो अवसरमा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनैतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको अवगत गराउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कार्यवाही गर्ने बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गुनासो सुनवाई एकाई हेलो स्वास्थ्य 1115 कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कार्यवाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ। मन्त्री पौडेलले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देशन दिनुभयो। नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार साउदी अरबबाट हिजो स्वदेश आएका तनहुका 36 वर्षीय एक पुरूषमा संक्रमण पुष्टि भएको हो। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो। उनको शुक्रराज अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। दुई वर्ष अगाडि पनि नेपाल आएका एकजना विदेश सीमा मंकीपक्स संक्रमण देखिएको थियो। मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीयता महँगो भएको टिप्पणी तर्कसंगत नभएको बताउनु भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका लोकार्पण गर्दै उहाँले विषयवस्तुको गम्भीरता नबुझी संघीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो। उहाँले संघीय शासन प्रणालीमा भएका कमी कमजोरी तथा असल अभ्यास र उपलब्धिको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। सभामुख घिमिरेले कानून निर्माणदेखि संघीयतालाई सहयोग पुग्ने काम गर्नुको साटो उल्टै संघीयता बोझिलो खर्चिलो र स्रोतको दुरूपयोग भयो भन्ने कोणबाट मात्र टिप्पणी भइरहेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रूट चाहेको बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा हिजो आयोजित भारत नेपाल आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले नेपालले भारतबाट थप हवाई रूटको अपेक्षा गरिरहेको जानकारी गराउनुभयो। उहाँले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रशस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गर्नुभयो। हालै मात्र नेपालले सार्वभौम क्रेडिट रेटिङमा BB- नतिजा प्राप्त गर्न सफल भएबाट नेपालमा लगानी मैत्री वातावरण छ भन्ने देखिएको स्पष्ट गर्दै उहाँले लगानीको वातावरण सुधार गर्न नीतिहरू पुनः संरचना गरेको र धेरै कानूनहरू लागू गरेको जानकारी दिनुभयो। सम्मेलनमा वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागू गर्न ठोस कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा भारतका लागि नेपालका पूर्व राजदूत डाक्टर लोकराज बरालले दक्षिण एसियाली क्षेत्रीय सहकार्यमा कमी आएको र क्षेत्रीय संगठन कमजोर बनेको धारणा व्यक्त गर्नुभयो। नेपालका लागि भारतका पूर्व राजदूत मनजीव सिंह पुरीले दुई देशबीचको सहकार्यलाई राजनीति भन्दा पर गएर आर्थिक र सांस्कृतिक साझेदारीमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। सम्मेलनको अर्को सत्रमा प्राध्यापक महेन्द्र पी लामाले नेपाल र भारतबीचको समान उत्पादन र बजार संरचनालाई सहकार्यको आधार बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। लगानी बोर्ड नेपालका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले जलविद्युत सूचना प्रविधि र धार्मिक पर्यटन क्षेत्र पहिचान गरिए पनि ती क्षेत्रमा पर्याप्त लगानी नभएको बताउनुभयो। नेपाल भारत आर्थिक सम्मेलनले दुई देशबीच आर्थिक सहकार्यलाई मजबूत बनाउँदै जलविद्युत डिजिटल पूर्वाधार धार्मिक पर्यटन र युवा उद्यमशीलता जस्ता क्षेत्रमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औल्याउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिन 900 सड़क खण्ड भोलिदेखि दिउँसोको समयमा एक साता आंशिक बन्द हुने भएको छ। सो सड़क खण्डको पोखरे भीर र विशाल टारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले भोलिदेखि 13 गतेसम्म दिनको 3 घण्टा सड़क बन्द गर्न लागि हो। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार बिहान 11 बजेदेखि अपरान्न 2 बजेसम्म सवारी रोकेर काम गर्न लागि हो। मोगलिन पोखरा सड़क विस्तार अन्तर्गत तनहुको पूर्वी खण्डको 20 किलोमिटर सड़कमा अन्तिम कालोपत्र सकिएको छ। यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्र गतिमा अगाडि बढ़ाइएको मोगलिन पोखरा सड़क योजना पूर्वी खण्डले जानकारी दिएको छ। उक्त सड़क खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेका अनुसार बन्दीपुर आबुखैरिनी र ब्यास 3 पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढ़ाइएको छ। पाण्डेका अनुसार पूर्वी खण्ड अन्तर्गत 63 किलोमिटर दूरीमा कालोपत्र भएको छ। पाण्डेले पूर्वी खण्ड अन्तर्गत आबु खैरेनीबाट जामुनेसम्मको सड़क निर्माणमा 70% भौतिक प्रगति भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाललाई आईटी हब बनाउन तीव्रताका साथ काम गरिरहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित आईसीटी अवार्ड 2024 वितरण तथा सम्मान कार्यक्रममा संचार मन्त्री गुरूङले संचार मन्त्रालयले प्रत्येक ओडा र टोलमा इन्टरनेट पुर्याउने कामलाई तीव्रता दिइरहेको जानकारी गराउनुभयो। वहाँले पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुक युट्युब एक्स ट्विटर टिकटकको सदुपयोगभन्दा दुरूपयोग भएकाले त्यसलाई नियमन गर्न सरकारले ऐन ल्याउने तयारीमा रहेको बताउनुभयो। विश्व ध्यान दिवस आज नेपालमा पनि पहिलो पटक विभिन्न कार्यक्रम गरी मनाइँदैछ। डिसेम्बर 6, 2024 संयुक्त राष्ट्र संघको महासभाले 21 डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको हो। विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रूपमा 32 घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ। राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर 21 विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन्। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउनु भएको छ। विश्व ध्यान दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो। संयुक्त राष्ट्र संघले 21 डिसेम्बरलाई ध्यान दिवसका रूपमा मान्यता दिएकामा उहाँले खुशी व्यक्त गर्नुभएको छ। ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउँदै प्रधानमन्त्रीले वर्षेनी यस दिवसलाई मनाउँदै जान अनुरोध समेत गर्नुभएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना गरिने उक्त विश्वविद्यालयको 55 साना ठूला भौतिक पूर्वाधार मध्ये 50 संरचना निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो। स्वास्थ्य क्षेत्रको पहिलो विश्वविद्यालयको रूपमा रहने शहीद दशरथ चन्द विश्वविद्यालय स्थापनापछि स्वदेशमै चिकित्सा शिक्षा अध्ययनका लागि सहज हुने बताउनुहुँदै मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐन अनुसार विश्वविद्यालय सञ्चालन गरिने बताउनुभयो। विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरू देवेन्द्र पौडेल, डाक्टर कालुराम राई, सरिता भूषाल, दीपा शर्मा लगायतले सुदूरपश्चिम प्रदेशबाट सर्वसाधारणले चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरी स्थापना हुन लागेको विश्वविद्यालय विधेयक जतिसक्दो चाँडो अघि बढ़ाउन आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन सम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनु भएको छ। चितवनमा पत्रकारहरूसँग मन्त्री पाण्डेले सरकारले भ्रमण दशक भनेर सन् 2022 घोषणा गरिएको भए पनि त्यसको कार्ययोजना बनाएर सन् 2025 2035 भ्रमण दशक मनाउने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। नागरिक उड्डयन क्षेत्रमा पनि सेवा प्रदायक निकाय र नियमनकारी निकाय अलग अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका 2 विधेयक मन्त्री परिषदमा पुगेको उहाँले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेस एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छूट नरहेको बताउनु भएको छ। धनगढ़ी विमानस्थलमा हिजो पत्रकारसँग कुरा गर्नुहुँदै नेता डाक्टर कोइरालाले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि 2 दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्ष काम गर्नुपर्नेमा जोड़ दिनुभयो। पछिल्लो समय दुग्ध विकास संस्थान र निजी कम्पनीहरूले दूधको भुक्तानी समयमै नदिँदा किसान समस्यामा परिरहेका छन्। तर धनकुटाको महालक्ष्मी नगरपालिकामा भने गाउँमा उत्पादन भएको दूध गाउँमै खपत हुन थालेपछि किसानलाई दूध नबिक्ने तथा दूधको भुक्तानी नहुने चिन्ता हटेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
करिब तीन वर्ष अघिसम्म धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर दुई मूलखर्कका कृषकले उत्पादन भएको दूध बिक्रीका लागि घण्टौं हिँड्नु पर्दथ्यो। डीडीसी तथा अन्य निजी डेरीलाई दूध बिक्री गर्नुपर्दा कहिले मिल्क होलिडे तथा कहिले समयमै भुक्तानी नहुँदा कृषकले शास्ति खेप्नु परेको थियो। अझ वर्खाको समयमा बाटो भत्कँदा दूध पुर्याउने समस्या हुन्थ्यो, तर अहिले गाउँमै डेरी उद्योग सञ्चालनमा आएपछि सबै समस्याबाट कृषक मुक्त भएका छन्। अहिले अन्य क्षेत्रका कृषकले महिनौसम्म भुक्तानी नपाउँदा यहाँका कृषकलाई भुक्तानीको कुनै समस्या छैन। अझ जति दूध उत्पादन भए पनि गाउँमै बिक्री हुने गरेको किसान रमेश कटुवालको भनाइ छ।
हामीले नजिकै जतिखेर भए पनि ल्याएर बेच्न भएका छौँ। हाम्रो त्यस्तो वक्रता रहँदैन, महिना पुगेपछि उहाँले हिसाब गरेर दिनुहुन्छ, हामीलाई त्यस्तो कुनै पनि अप्ठ्यारो छैन।
गाउँमा डेरी उद्योग स्थापना भएर दूध खपत हुन थालेपछि गाउँमा दूध उत्पादक कृषक तथा दूध उत्पादन समेत बढेको छ। तीन वर्ष अघि डेरी शुरू गर्दा करिब दैनिक 300 लिटर मात्र दूध संकलन हुने गरेकोमा अहिले दैनिक 800 लिटर भन्दा बढी दूध संकलन हुन्छ। करिब 150 परिवार दूध उत्पादन व्यवसायमा आबद्ध छन्। संकलन भएको दूधबाट घिउ र छुर्पी बनाएर तराईका बजारमा निकासी हुने गरेको दाजुभाइ डेरी उद्योगका संचालक सीताराम कटुवालको भनाइ छ।
अहिले 800 लिटर जस्तो दैनिक दूध बिक्री गरेछु मैले। पछिल्लो समयमा चाहिँ ठिकै छ, पहिले 750 बिक्थ्यो घिउ भने अहिले 600 रुपियाँमा बिक्री हुन्छ। अगाडि 1150 छुर्पी बिक्थ्यो भने 1200 बिक्थ्यो भने अहिले 1000 रुपियाँमा मरेर मात्रै बिक्छ।
दूधबाट बनेका परिकारको माग भने बजारमा राम्रै रहेको उद्यमीहरूको भनाइ छ। अहिले डीडीसी लगायत ठूला डेरी उद्योगले महिनौसम्म भुक्तानी रोक्दा कृषक समस्यामा छन्, तर यहाँका कृषकलाई भने यसको कुनै असर छैन। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। हाल सिरियामा लगभग 2000 अमेरिकी सेना तैनात रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा सिरियामा करिब 900 अमेरिकी सेना तैनात गरिरहेकोमा थप 1100 सेना पठाउने सुनिश्चित गरेको बताउनुभयो। जर्मनीको म्याग्डेबर्ग स्थित क्रिसमस बजारमा एक कारले किनमेल गरिरहेकाहरूलाई ठक्कर दिँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ। भीड़मा अन्धाधुन्ध कुदाइएको कारको ठक्करबाट अन्य 68 जना घाइते भएका छन्। मृतक मध्ये एकजना बालक रहेको पुष्टि भएको छ। स्थानीय अधिकारीहरूले यो सुनियोजित आक्रमण भएको आशंका गरेका छन्। एक संदिग्धलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको छ। उनी 50 वर्षीय साउदी नागरिक रहेका र सन् 2006 जर्मनीमा डाक्टरको रूपमा काम गरिरहेका जानकारी पाइएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जर्मन प्रहरीले जनाएको छ। रूसी अन्तरिक्ष यात्री एलेक्सी ओभ्चिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन मा उन्नत एक्सरे स्पेक्ट्रोमिटर स्थापना गर्न 7 घण्टा भन्दा लामो अन्तरिक्ष पैदल यात्रा पूरा गर्नु भएको छ। स्पेस वाकको क्रममा अन्तरिक्ष यात्रीहरूले एसपिन X1 एमपीएन स्पेक्ट्रोमिटरलाई आईएसएसलाई सेवा मोड्यूलमा जोडेपछि वैज्ञानिकहरूलाई प्रत्येक 72 घण्टामा एक्सरे स्पेक्ट्रममा 84% आकाशको लगभग पूर्ण आवधिक सर्वेक्षण गर्न सक्षम बनाउनेछ। यो आईएसएस कार्यक्रमको भागको रूपमा 73 रूसी स्पेस वाक रहेको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको साउनदेखि मंगसिर मसान्तसम्म साना ठूला गरी 3000 विद्युतीय गाड़ी रचुवागढ़ी नाका हुँदै नेपाल भित्रिएका छन्। चीनबाट आयात बढेपछि केरुङबाट माल सामान बोक्ने मालवाहक कन्टेनरको चाप पनि केरुङ नाकामा दिन प्रतिदिन बढ्दै गएको छ। चिनिया सामग्री आयातका लागि दैनिक रूपमा 2 दर्जन भन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमा सुरक्षा कर्मीले जानकारी दिएका छन्। स्याउल, लसुन, अदुवा, ओखर तथा तयारी पोसाक, विद्युतीय सामान, नेपालमा निर्माणाधीन जल विद्युत आयोजनाका उपकरणहरू लगायतका सामग्रीहरू आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका 200 भन्दा बढी कन्टेनर भन्सार प्रक्रियामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार रसुवागढी नाका हुँदै सबैभन्दा बढी आयात विद्युतीय गाडीहरूको हुने गरेको छ। चालू आर्थिक वर्षको प्रथम चार महिनामा करिब 124 अर्बको सामग्री रसुवागढी नाका हुँदै आयात भएका छन् भने त्यसबाट 12 अर्ब भन्दा बढी राजस्व संकलन भएको भन्सार कार्यालय टिमुरेले जनाएको छ। पूर्वी चितवनको खैरेनीमा शुक्रबारदेखि तेस्रो खैरेनी महोत्सव शुरू भएको छ। महोत्सवको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन संघीय प्रदेश र स्थानीय सरकारको कानून तथा नीति सहज हुनुपर्नेमा जोड दिनुभयो। चितवन पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्लाको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रूपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न पर्यटन मन्त्रालय तत्पर रहेको उल्लेख गर्नुभयो। उद्योग वाणिज्य संघ खैरेनीको आयोजनामा शुरू भएको महोत्सव पुस 16 गतेसम्म सञ्चालन हुनेछ। हेटौडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस 13 गतेदेखि सिमेन्ट उत्पादन शुरू गर्ने जनाएको छ। उद्योगको उपकरण मर्मतको काम सकिन लागेकोले पुस 13 देखि सिमेन्ट उत्पादन शुरू गर्ने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो। उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज 15 गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। म्याग्दीमा 800 रोपनी भन्दा बढी क्षेत्रफलमा हिउँदे आलु खेती विस्तार भएको छ। नगदे बालिका रूपमा जिल्लामा रहेका 1 नगरपालिका र 5 वटै गाउँपालिकामा व्यावसायिक रूपमा आलु खेती गर्ने गरिएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले समुदाय स्तरमा खायन आलु प्रवर्धन कार्यक्रम मार्फत किसानलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलु खेती विस्तार भएको हो। खायन आलु प्रवर्धन कार्यक्रम अन्तर्गत विभिन्न 21 वटा कृषक समूह तथा सहकारीहरूले 850 रोपनीमा व्यावसायिक रूपमा आलु खेती लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख संजीव बास्तुलाले जानकारी दिनुभयो। डोटी जिल्लामा पछिल्लो 3 वर्ष यता मह उत्पादन वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र डोटीको तथ्याङ्क अनुसार जिल्लामा वर्षेनी मह उत्पादन वृद्धि भएको पाइएको हो। आर्थिक वर्ष 2079-80 3600 घारमा 18,000 केजी मह उत्पादन भएकोमा आर्थिक वर्ष 2080-81 3680 घारमा 21,344 केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ड्स बीच प्रतिस्पर्धा हुँदैछ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा 12 बजेपछि शुरू हुने फाइनल खेलमा उपाधि विजेताले 1,10,00,000 रूपियाँ पुरस्कार पाउनेछ भने उपविजेताले 51,00,000 रूपियाँ प्राप्त गर्नेछ। एनपीएलमा तेस्रो स्थानमा रहेको कर्णाली याक्सले 25,00,000 र चौथो भएको चितवन राइनोजले 15,00,000 पाउने पक्का भएको छ।
एसीसी महिला यु19 एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेलमा नेपाललाई 9 विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। मलेसियाको बायोमस ओभलमा वर्षा बाधक बनेपछि खेल 11 ओभरमा घटाइएको थियो। खेलमा जित हासिल गर्ने टोली फाइनलमा प्रवेश गर्ने समीकरण रहेको थियो। भारतले भने यस खेल अगावै उपाधि भिडन्तमा स्थान बनाएको थियो। नेपालले प्रतियोगिताको तेस्रो स्थानमा चित्त बुझाएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 11 ओभरमा 8 विकेट गुमाएर 54 रन जोड्यो। जवाफमा बंगलादेशले 10 ओभरमा 1 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालको यु19 टीमले हङकङको यु19 टीमलाई पराजित गरेको छ। तेस्रो खेलमा पनि जित निकालेको नेपालले एक दिवसीय श्रृंखलामा क्लीन स्वीप गरेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा हङकङ यु19 टीम 130 रनले पराजित भएको हो। नेपालले दिएको 266 रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 135 रन मात्र जोड्न सक्यो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले 265 रन जोडेको थियो। पहिलो खेलमा 3 विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई 226 रनले पराजित गरेको थियो। भूटानको महिला यु16 टोलीले मैत्रीपूर्ण खेलमा नेपालको यु16 टोलीलाई पराजित गरेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल 5-1 पराजित भएको हो। भूटानले खेलेको पहिलो हाफमा नै 3-0 अग्रता लिएको थियो। दोस्रो हाफमा भूटानी टोलीले 2 गोल थप्दा नेपालले अन्तिम समयतिर सान्त्वना गोल फर्कायो।
अब मौसम सम्बन्धी जानकारी। हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:51 भयो भने सूर्यास्त भरे साँझ 5:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाजुरामा आज बिहान 5.2 म्याग्नेच्युडको भूकम्प, थप विवरण आउन बाँकी। एसियाली विकास बैंकले विभिन्न तीन परियोजना कार्यान्वयनका लागि नेपाललाई 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने, कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कार्यवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी, जर्मनीमा क्रिसमस बजारमा कार आक्रमण हुँदा 2 जनाको मृत्यु, 68 जना घाइते, र नेपाल प्रिमियर लीग एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुँदै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।